नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ। चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
पहिलो चरण 8 दिन बाँकी, दोस्रो चरण 19 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनावी कार्यक्रम र उम्मेद्वारलाई लक्षित गरी आज पनि ठाउँ ठाउँमा बम विस्फोट, रौतहटमा बालबालिका सहित 8 र भोजपुरमा प्रहरी सहित 3 घाइते, तनहुँमा काँग्रेस नेता पौडेल चढेको गाडीमा क्षति।
10 गते हुने पहिलो चरणको चुनावको लागि सुरक्षाको सबै तयारी पूरा भएको गृह मन्त्रालयको दावी। भारत र चीनतर्फका सीमामा सुरक्षा जाँचमा कडाई।
चीनसँगको व्यापारिक नाका रसुवागढीबाट 17 किलो सुनसहित 1 पक्राउ, थप अनुसन्धान भइरहेको प्रहरीको भनाई।
श्रीलंकाको दक्षिणी क्षेत्रमा साम्प्रदायिक झडप, धेरै घर पसल तथा भौतिक सम्पत्तिमा क्षति।
र एपीएफलाई हराउँदै आर्मी झापामा चलिरहेको 87 गोल्ड कप फुटबलको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बी सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056527982, मोबाइल 9855063794, 9855508060।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चुनाव प्रचारमा रहेका उम्मेद्वारलाई लक्षित गरी आज पनि विभिन्न ठाउँमा बम प्रहार भएको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाड़ीमा तनहुमा प्रेसर कुकर बम प्रहार भएको छ। गोर्खाको पालुङटारमा भएको चुनावी सभालाई सम्बोधन गरेर लमजुङ जाने क्रममा नेता पौडेल चढेको 12-13-37-46 नम्बरको गाड़ीमा तनहुको भानु नगरपालिका 10 नेपाल डाँडामा बम प्रहार भएको हो। विस्फोटका कारण गाड़ीको सिसा फुटेको छ भने 1 प्रहरी घाइते भएका छन्। नेता पौडेल र उहाँसँग रहेका अरू नेता भने सकुशल रहेको प्रहरीले जनाएको छ।
यस्तै रौतहटको चन्द्रपुर नगरपालिका 5 वाम गठबन्धनको वाडा भेला भइरहेको ठाउँमा बम विस्फोट हुँदा 8 घाइते भएका छन्। घाइते हुनेमा 3 बालबालिका पनि छन्। राधाकृष्ण मन्दिर नजिकै भइरहेको भेलामा बम विस्फोट भएको हो। घाइते भएकालाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी रामकुमार दानीले बताउनुभयो।
यसै गरी भोजपुरको सडानन्द नगरपालिका 13-3 नजिकैको भीरथाप्लोमा बम विस्फोट हुँदा 2 प्रहरी सहित 3 घाइते भएका छन्। बाटोमा शंकास्पद वस्तु छ भन्ने थाहा पाएर बुझ्न पुगेका प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो। यस्तै युवा संघको कार्यकर्ता विक्रम राई पनि विस्फोटमा घाइते भएको प्रहरीले जनाएको छ। घाइते 3 भोजपुर सदरमुकाममा उपचार भइरहेको छ। यसै गरी भोजपुरको उत्तरी साल्पा सिलीछो गाउँपालिका कुलुङमा वाम गठबन्धनको चुनावी सभास्थल नजिकै भएको बम विस्फोट चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ। वाम गठबन्धनका उम्मेद्वार राजेन्द्र राईले सम्बोधन गरिरहँदा कार्यक्रम स्थल नजिकै बम पड्किएको हो। बम पड्किएपछि सभामा सहभागीहरूबीच भागदौड़ मचिएको थियो, तर यो विस्फोटमा परेर कोही पनि घाइते नभएका प्रहरीले जनाएको छ।
यसैबीच ओखलढुङ्गाको च्यानममा वाम गठबन्धनको चुनावी प्रचार प्रसारमा हिँडेको गाड़ीलाई लक्षित गरेर बम आक्रमण भएको छ। सदरमुकाममा हुने आमसभामा जाने कार्यकर्ता बोकेको गाड़ीलाई लक्षित गरी बम विस्फोट भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ। च्यानममा नचिनेका मान्छेको समूहले तीनवटा बम प्रहार गरे पनि एउटा मात्रै विस्फोट भएको थियो। बम विस्फोट गराउनेको पहिचान नखुले पनि नेकपाका कार्यकर्ताले विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यस्तै ओखलढुङ्गाकै मुलुङ गाउँपालिका एकमा चुनावी सभामा जाने कार्यकर्तालाई लक्षित गरेर कुन्तादेवीमा राखेको शक्तिशाली बम नेपाली सेनाले निष्क्रिय बनाएको छ। यस्तै लमजुङको बेसी सहर 8 अस्पताल चोकमा नचिनेका मान्छेले राखेको बमलाई पनि नेपाली सेनाले निष्क्रिय पारेको छ। आज दिउँसो बेसी सहरमा हुने नेपाली कांग्रेसको आमसभालाई लक्षित गरेर बिहानै बम राखिएको थियो।
नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेल चढेको गाड़ीमा तनहुँमा आज दिउँसो बम प्रहार भएको घटनाको भत्सना गरेको छ। कांग्रेसले विज्ञप्ति निकालेर लोकतन्त्रप्रति जनलहर उर्लिरहेका बेला त्यसलाई सहन नसकेर कांग्रेस नेतालाई लक्षित गरी बम प्रहार भएको भन्दै यसले लोकतन्त्र नै खतरामा परेको दावी गरेको छ। चुनावका बेला भइरहेका यस्ता घटना आपराधिक रहेको र लगातार यस्ता घटना भइरहनु निकै दुःखद रहेको कांग्रेसले जनाएको छ। बम पड्काउने कार्यमा संलग्नमाथि कड़ा कार्यवाहीको माग गर्दै कांग्रेसले यस्ता घटना नदोहोर्याउन चेतावनी पनि दिएको छ।
यस्तै चुनाव नजिकिएसँगै उम्मेद्वारलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेपछि सरकारले उम्मेद्वारको सुरक्षाका लागि प्रभावकारी रूपमा काम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार आतंक बढ़ाउने गतिविधि बढ़न थालेपछि चुनावलाई असर पुर्याउन सक्ने व्यक्तिको निगरानी राख्न र खोजतलाश अभियानलाई तीव्र बनाउन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ। विस्फोट र उम्मेद्वार लक्षित आक्रमणको जिम्मा कसैले नलिए पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई निगरानीमा राखिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। उम्मेद्वारलाई सुरक्षा दिने राज्यको जिम्मेवारी भएकोले चुनाव विरोधी गतिविधिमा संलग्नलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाड़ीले जानकारी दिनुभयो। सुरक्षाकर्मीले 24 घण्टा उच्च सतर्कता अपनाउने र उम्मेद्वारले आफ्नो चुनावी कार्यक्रमबारे सम्बन्धित जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा जानकारी लिन दिन पनि आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता दुवाड़ीले जानकारी दिनुभयो। अहिलेसम्म चुनाव विरोधी गतिविधिमा संलग्न झण्डै 200 जनालाई पक्राउ गरी कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको प्रहरीले जनाएको छ।
यसैबीच गृह मन्त्रालयले मंगिर 10 गते हुने पहिलो चरणको चुनावको लागि सुरक्षाको सबै तयारी पूरा भएको जनाएको छ। चुनावलाई स्वतन्त्र विश्वसनीय निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाड़ीले जानकारी दिनुभयो। चुनावको अघिको खबर संकलन, कमाण्ड पोस्ट स्थापना, राजनीतिक दलसँगको समन्वय, मतदान स्थलको सुरक्षा व्यवस्था लगायत चुनाव पूर्व तयारीका काम लगभग सकिएको प्रवक्ता दुवाड़ीले दावी गर्नुभयो। पहिलो चरणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग म्यारी प्रहरी गरी झण्डै 60,000 सुरक्षाकर्मी परिचालन गरिने र आवश्यक परे नेपाली सेना पनि परिचालन गरिने उहाँले जानकारी दिनुभयो। चुनावमा भित्री घेरामा नेपाल प्रहरी र म्यारी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा बाहिर नेपाली सेना रहनेछन्। गृह मन्त्रालयले सामान्य मतदान स्थलमा प्रहरी र म्यारी प्रहरी गरेर 8 जना, संवेदनशील मतदान केन्द्रमा 11 र अति संवेदनशील मतदान केन्द्रमा 15 जनाका दरले प्रहरी र म्यारी प्रहरी परिचालन गर्ने जनाएको छ। चुनावमा सुरक्षा निकायलाई अत्यावश्यक ठाउँमा परिचालन गर्न मतदानको केही दिन अघिदेखि नै विभिन्न ठाउँमा सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्ने गृह मन्त्रालयको तयारी छ। खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्ने भन्दै भारत र चीनतर्फका सीमामा सुरक्षा जाँचमा कडाई गरिएको गृह मन्त्रालयका प्रवक्ता दुवाड़ीले जानकारी दिनुभयो। पहिलो चरणमा 10 गते 32 जिल्लामा प्रतिनिधि सभातर्फ 37 निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ 74 निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले आउँदो प्रतिनिधि सभा र प्रदेशसभा चुनावलाई मर्यादित र स्वच्छ बनाउन का लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जनाएको छ। पत्रकारितासँग सम्बन्धित पेशागत संघ संगठनका प्रतिनिधिसँग महासंघको चितवन शाखाले आज छलफल गरेर संचार माध्यम, पत्रकार, संचारकर्मीको स्वच्छ निष्पक्ष भूमिका निर्वाहका साथै चुनावका क्रममा प्रेसको सुरक्षालाई ध्यानमा राख्दै 7 बुझ्दे निर्देशिका पनि जारी गरेको छ।
सबैतिर चुनावको चहल पहल बढ़ेका बेला कालीकोट पलाथा र पचाल झरना गाउँपालिकाका 2000 भन्दा धेरै नागरिक कामको खोजीमा भारत लागेका छन्। स्थानीय स्तरमा कुनै काम नपाइएको भन्दै त्यहाँका नागरिक कामको खोजीमा भारत लागेका हुन्। आकाशे पानीको भरमा किसानहरू गहुँ जौ र आलु लगाएर भारत गएको स्थानीय बासिन्दाले बताएका छन्। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
खुशी जसले पूरा गर्छ सबको सपना सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा
ढुक्क छौ हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
सुवर्ण अवसर
विश्व मधुमेह दिवसको अवसरमा यही कार्तिक 25 गतेदेखि मंगसिर 5 गतेसम्म निशुल्क सुगर रोग लिपिड प्रोफाइल परीक्षण तथा वरिष्ठ सुगर रोग विशेषज्ञहरूद्वारा निशुल्क परामर्श गरिनुको साथै 15 दिनको लागि निशुल्क औषधि वितरण समेत गरिने भएकाले सम्बन्धित सम्पूर्ण बिरामीहरूले समयमै नाम दर्ता गरी उचित लाभ लिन हुन अनुरोध छ।
थाइराइड जाँच मात्र ₹500
सम्पर्क नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर नयाँ बानेश्वर काठमाडौँ।
फोन नम्बर 01-4785-420 98-6-14-89-956।
राप्ती इन्जिनियरिङ कलेज घोराहाइदाङमा बीसीए कार्यक्रममा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि ब्याचलर इन कम्प्युटर एप्लिकेशन बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहाइदाङ। फोन 082-562-6601 98-578-35-990 98-578-31-684।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बम विस्फोटबाट रौतहटमा बालबालिका सहित 8 जना र भोजपुरमा प्रहरी सहित 3 जना घाइते, तनहुमा कांग्रेस नेता पौडेल चढ़ेको गाड़ीमा क्षति, 10 गते हुने पहिलो चरणको चुनावको लागि सुरक्षाको सबै तयारी पूरा भएको गृह मन्त्रालयको दावी लगायतका खबर प्रस्तुत
गर्यौं। चीनसँगको व्यापारिक नाका रसुवागढ़ीबाट 17 किलो सुन सहित 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको पार्वती कुण्ड गाउँपालिका 5, पाजुङका कारसाङ दावा तामाङ रहेको प्रहरीले जनाएको छ। चीनको केरुङबाट आएको 2011-79-18 नम्बरको जीपमा अवैध सुन रहेको सूचना पाएको र त्यसै आधारमा जाँच गर्दा गाड़ीमा सुन फेला परेको हो। उनले गाड़ीमा फल्स बटम बनाई सुन ल्याएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभाले घर घरमा स्वास्थ्य सेवा पुर्याउने विशेष नीति तथा कार्यक्रम पारित गरेको छ। गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले प्रत्येक घरका बालबालिकालाई कक्षा 10 सम्म अनिवार्य पढ़ाउने, निशुल्क स्वास्थ्य उपचारका लागि सबैलाई स्वास्थ्य कार्ड वितरण गर्ने काम प्रमुख प्राथमिकतामा राखेको जानकारी दिनुभयो। आउँदो 5 वर्षभित्र घर दैलो प्रयोगशाला सहितको स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएकाले यसै वर्षदेखि बजेट विनियोजन गरेर काम थालिएको उहाँले जानकारी दिनुभयो। पालिकाले स्वास्थ्य प्रयोगशाला व्यवस्थापनका लागि 1 करोड़ रूपियाँ बजेट छुट्याएको छ। बाढ़ी तथा प्रकोप व्यवस्थापनका लागि हरेक वडामा आश्रय स्थल निर्माणका लागि पनि विशेष बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताउनुभयो।
प्रदूषणका कारण आँखा सम्बन्धी समस्या बढ्दै गएको पाइएको छ। आँखा रातो हुनुलाई धेरैजनाले सामान्य रूपमा लिने र आफू खुशी औषधि राख्ने गरेकोले आँखामा थप जटिलता आउन सक्ने डाक्टरले बताएका छन्। धुलोको कारण आँखामा संक्रमण हुने क्रम बढेको डाक्टर कल्याण ढुङ्गेलले बताउनुभयो। आँखा रातो हुँदा आँखालाई पुछ्न प्रयोग गरेको रूमाल राम्रोसँग सफा नगरी प्रयोग गरे रोग सर्न सक्ने उहाँले बताउनुभयो। दिनको 3-4 पटक चिसो सफा पानीले आँखा सफा गरे रातो हुने, कचेरा लाग्ने र पाक्ने सम्भावना केही कम हुन सक्छ। तर आँखा आँखा रातो भए र आँसु आए तत्काल उपचार गराउनुपर्छ। आँखामा सामान्य समस्या देखिँदैमा उपचार नगरे दृष्टि नै गुम्ने खतरा हुँदा हेलचक्राई नगर्न डाक्टर ढुङ्गेलको सुझाव छ।
स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अति आवश्यक भेन्टिलेटर एकैपटक 14 किन्ने भएको छ। भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्य मन्त्री द्वय खगराज अधिकारी र गगन थापाले पहल गर्नुभएको थियो। रकम अभावले खरिद प्रक्रिया रोकिएको थियो। यसपटक भने आर्थिक विनियोजन समेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउन स्वीकृति दिइएको विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले जानकारी दिनुभयो।
खोटाङको ऐतिहासिक तुवाचुङ जायाजुम डाँडामा किराँतीको पुर्खा रैछाकुले तमाया र खियामाको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ। देश विदेशमा बसोबास गरिरहेका किराँत र गैर किराँतको आर्थिक सहयोगमा संकलन भएको 55 लाख रूपियाँको लागतमा किराँती सभ्यताको उद्गम स्थल मानिने धार्मिक तथा पर्यटकीय तुवाचुङ जायाजुममा ढलोटको प्रतिमा स्थापना गरिएको प्रतिमा स्थापना समितिका संयोजक गियन राईले बताउनुभयो।
मेरो पनि भन्नु छ।
चुनाव प्रचार प्रसारमा रहेका उम्मेद्वारहरूलाई लक्षित गरी बम विस्फोट भएका खबर सुनेर फेसबुकमा माधव डाङ्गी प्रश्न गर्नुहुन्छ, यस्तै रहिरह्यो भने हामी कुन आधारमा भोट हाल्न जाने? डर त्रास हुँदाहुँदै पनि जानी जानी आगोमा फाम फाल्न कोही जान्छ र?
रबिन पौडेल लेख्नुहुन्छ, कुनै पनि राजनीतिक पार्टीमा आबद्ध हुनु सद्भाव राख्नु अधिकार हो, तर राजनीतिक सभा लक्षित गरी नागरिकलाई नै हानि हुने गरी आक्रमण गर्नु मानवता होइन। खै नागरिकको जीवधनको रक्षा गर्न सक्दैन गृह मन्त्रालय? खै मानवता अनि मानव अधिकार? चुनाव शान्ति र विकासको स्थिरताको लागि गर्न लागिएको हो कि द्वन्दको?
सोलुखुम्बुका फुर्वा तेन्जिङ शेर्पा लेख्नुहुन्छ, चुनावी कार्यक्रमलाई लक्षित गरी जताततै बम विस्फोट हुनु पक्कै पनि राम्रो होइन र यसमा सुरक्षा निकाय र सरकारवाला पक्षको ध्यान केन्द्रित नभएको जस्तो लागेको छ मलाई त।
शर्मा भेषराजको ट्वीट छ, 2048 सालदेखि पटक पटक चुनाव जितेर मन्त्री प्रधानमन्त्री भएकाले 2074 सालमा पनि जनतालाई विकासका उही पुराना गफ दिँदैछन्। होइन, कति गफ मात्र हो, काम कहिले हुने हो?
अनि अर्जुन भट्टराईको ट्वीट छ, चुनाव आयो नेताहरू गाउँ गाउँ डुल्दैछन्, गाउँ गाउँमा हुँदैछ मासु र रक्सीको भोज।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र सुजाता खत्री। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टिप्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। श्रीलंकाको दक्षिणी क्षेत्रमा साम्प्रदायिक झडप भएको छ। सरकारले दुई धार्मिक समुदाय बीच हिंसा फैलिएकाले गाले प्रान्तमा दंगा प्रहरी र आर्मी परिचालन गरेको छ। प्रहरीले 19 जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ। झडपका कारण धेरै घर पसल तथा भौतिक सम्पत्तिमा क्षति पुगेको छ। हिंसा फैलिनुको कारण यकिन भएको छैन, तर गाड़ी दुर्घटनाको विषयलाई लिएर हिंसा फैलिएको हुन सक्ने अनुमान गरिएको छ। सरकारी सुरक्षाकर्मीले बहुसंख्यक सिमहाली बुद्धिष्ट र अल्पसंख्यक मुस्लिम समुदाय बीच हिंसा भड्किएको र अहिले स्थिति सामान्य भएको दावी गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 19 वर्ष मुनिको एशिया कप क्रिकेट खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ। सेमी फाइनलमा हिजो अफगानिस्तानसँग हारेपछि नेपाली टोली आज नेपाल फर्किएको हो। मलेसियामा भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा बंगलादेशसँग 2 विकेटले हारेको थियो भने भारतलाई 19 रनले र मलेसियालाई 8 विकेटले हराएर सेमी फाइनलमा पुगेको थियो।
त्रिभुवन आर्मी क्लब झापामा चलिरहेको शताक्षी गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। झिलझिलेमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 3-2 हराउँदै आर्मी सेमी फाइनलमा पुगेको हो। यस्तै फ्रेन्ड्स क्लब काठमाडौँको नैकापमा चलिरहेको पहिलो चन्द्रगिरी गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनलमा फ्रेन्ड्सले संकटालाई 1-0 हराएको हो।
इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सनल विजयी भएको छ। भर्खरै सकिएको खेलमा आर्सनलले टोटनह्यामलाई 2-0 हराएको छ। लीगमा अहिले 9:15 लिभरपुल र साउथह्याम्पटन, एभर्टन र क्रिस्टल प्यालेस, म्यान्चेस्टर सिटी र लेस्टर सिटी, वेस्ट ब्रोम र चेल्सी तथा बर्नमाउथ र हडर्सफिल्ड खेल्दैछन्। यस्तै आज राति 11:15 म्यान्चेस्टर युनाइटेड र न्यूक्यासल बीच खेल हुँदैछ।
र स्पेनिस ला लिगा फुटबलमा आज भएको पहिलो खेलमा गिरोना र रियल सोसिडाडले 1-1 बराबरी खेलेका छन्। अर्को खेलमा गेटाफेले अलावेसलाई 4-1 हराएको छ। लालिगामा अहिले 9:00 बार्सिलोना र लेगनेस खेल्दैछन्। यस्तै राति 11:15 सेभिल्ला र सेल्टा भिगो खेल्दैछन्। रियल मड्रिड र एथलेटिको मड्रिडको खेल भने राति 1:30 हुनेछ।
खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण दलहरूका चुनावी गीतमा केन्द्रित छ। सबैजना दशैं मनाउन व्यस्त भइरहेका बेला अप्रत्याशित रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावपछि पार्टी एकीकरण गर्ने र चुनावमा चाहिँ तालमेल गर्ने भन्दै वाम गठबन्धनको घोषणा गरे। यो घोषणालाई कार्यान्वयन गर्दै दुई दलले अरू केही दललाई पनि च्यापेर चुनावमा तालमेल गर्दै उम्मेद्वार पनि तय गरे, जसले गर्दा दुवै पार्टीका नेता तथा कार्यकर्तालाई भोट माग्न मात्र नभई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक ठाउँमा राखेर चुनावी गीत बनाएरै प्रचार गर्न पनि सजिलो भएको छ। गत स्थानीय चुनावमा एमाले र ओलीको मात्र गीत गाएका लोकदोहोरी गायक बद्री पंगिनीको गीतमा यो पटक प्रचण्ड पनि थपिनु भएको छ। एमाले र माओवादीले वाम गठबन्धनको घोषणा गरेपछि लोकतान्त्रिक गठबन्धन बनाउन तम्सिएको कांग्रेसले पनि केही ठाउँमा रापरपा, रापरपा प्रजातान्त्रिक, नयाँ शक्ति, राजपा लगायतका दलसँग तालमेल गरेको छ। तर उसले वाम गठबन्धनकै जसरी गठबन्धनको नभई दलको गीत बनाएको छ। कांग्रेस कार्यकर्ता पनि आफ्नो पार्टीको चुनावी गीत घन्काउँदै भोट माग्न व्यस्त छन्।
उठा नेपाली, जागा नेपाली, कांग्रेस लाई जिताउन लागा नेपाली, कांग्रेस लाई जिताउन लागा नेपाली। वाम गठबन्धन र कांग्रेसको लोकतान्त्रिक गठबन्धन पछि विवेकशील साझा पार्टीले पनि गीत संगीत मार्फत चुनावी प्रचारलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका र देशका मुख्य मुख्य शहरमा उम्मेद्वारी दिएको विवेकशील साझाले पनि चुनावी गीत ल्याएको छ। आर्थिक विकास मार्फत देशमा समृद्धि ल्याउने दावी गर्ने नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई गोर्खामा काँग्रेससँगको सहकार्यमा उम्मेद्वार बन्नुभएको छ। वाम गठबन्धनमा मिसिए पनि अन्तिममा कुरा नमिलेर गठबन्धनबाट बाहिरिएको नयाँ शक्तिले भ्रष्टाचारी गरिबी र बेरोजगारीलाई हटाएर विदेश जाने युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने भन्दै चुनावी गीत बनाएको छ। शक्तिका भट्टराई जस्तै रापरपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा पनि सिन्धुपाल्चोकमा काँग्रेसकै सहकार्यमा उम्मेद्वार बन्नुभएको छ। काँग्रेसको मात्र नभई समग्र गणतन्त्रवादी दलको भन्दा फरक राजतन्त्र पुनर्स्थापनाको नीति लिएको रापरपा प्रजातान्त्रिकले पनि गीतबाटै भोट मागिरहेको छ। यस्तै एमाले माओवादीको वाम गठबन्धनसँग चुनावी तालमेल गरेको राष्ट्रिय जनमोर्चाले पनि चुनावी गीत ल्याएको छ। संघीयताका पक्षधर माओवादी र एमालेसँग गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाले आफ्ना गीतमा सीमा सुरक्षा र राष्ट्रिय एकताका कुरालाई अघि सारेको छ। चुनावै पछि नयाँ गीत निकाल्ने र आफ्नै पार्टीलाई भोट दिन आग्रह गर्ने दलका नेता कार्यकर्ताले मतदातालाई अनेकौं आश्वासन त देखाउने गरेका छन् नै तर चुनाव जितेपछि गाउँ फर्किन वर्षौं लगाउने नेताबाट नागरिक आजित पनि छन्। त्यसैले यसपटकको चुनावमा पार्टी र व्यक्ति भन्दा विकासवादी सोच र क्षमता भएको उम्मेद्वारलाई भोट दिन गायक पशुपति शर्मा र गायिका मन्जु पौडेलले गीत मार्फत नै आग्रह गरेका छन्।
नेपालीको जीवन हाँसी खुसी बित्न पर्यो, नेताले होइन पार्टीले होइन यो चुनावमा देशले जित्न पर्यो।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनावी कार्यक्रम र उम्मेद्वारलाई लक्षित गरी आज पनि ठाउँ ठाउँमा बम विस्फोट। रौतहटमा बाल बालिका सहित 8 र भोजपुरमा प्रहरी सहित 3 घाइते। तनहुँमा काङ्ग्रेस नेता पौडेल चढेको गाडीमा क्षति।
10 हुने पहिलो चरणको चुनावको लागि सुरक्षाको सबै तयारी पूरा भएको गृह मन्त्रालयको दावी। भारत र चीनतर्फका सीमामा सुरक्षा जाँचमा कडाई।
चीनसँगको व्यापारिक नाका रसुवागढीबाट 17 सुन सहित 1 पक्राउ। थप अनुसन्धान भइरहेको प्रहरीको भनाई।
श्रीलंकाको दक्षिणी क्षेत्रमा साम्प्रदायिक झडप। धेरै घर पसल तथा भौतिक सम्पत्तिमा क्षति।
र एपीएफलाई हराउँदै आर्मी झापामा चलिरहेको 87 गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।